परमिशन ये वहां पे गए हैं या आया वो डिक्लेयर किए गए हैं यहाँ पे, जिस तरह के जहांगीर तरीन साहब या अलीम खान हमारी पार्टी के जो दो लीडरान हैं, तो अगर तो उन्होंने डिक्लेयर किया है फिर तो ठीक है, जो कि अलीम खान ने डिक्लेयर किया है। अब जहांगीर तरीन साहब ने भी अपनी पूरी जितनी भी वो ट्रांजेक्शन थी उसकी पूरी तफसीलात वो प्रेस को भी बताई और गवर्नमेंट को भी कहा है कि वो उसको देख लें। तो असल चीज जो होती है वो कि अगर आप उसमें अगर ट्रांसपेरेंट है अपने उसको आपने डिक्लेयर किया हुआ है तो उसमें कोई मजायका नहीं है, लेकिन जो नहीं है चाहे वो हमारी पार्टी के हों किसी पार्टी के भी हों उनके खिलाफ एक्शन होना चाहिए, अक्रॉस द बोर्ड होना चाहिए। और इट डज नॉट मैटर कि वो पीटीआई से उसका ताल्लुक है या किसी और जमात से ताल्लुक है, ये एक ऐसा इशू है जिसमें कि हम अपने आप को सिलेक्टिवली बना ही नहीं सकते और हम जो हुकूमत से मुतालबा कर रहे हैं वो हम पे भी अप्लाई होता है।
जी, तो क्या ये बात भी फिर की जाती है, डिफरेंट जो तज्जियाकार हमारे शोज में आते हैं उनका ये कहना है सेनेटर साहब के आप जहांगीर तरीन साहब का जिस तरह पनामा लीक्स की पहली किस्त में नाम आया, अगर उनको आप जो तहकीकात क्योंकि अभी होनी है उसके नतीज के आने तक उनको आप पार्टी से निकाल देते या एक तरफ कर देते तो शायद इससे हुकूमत पर भी दबाव पड़ता और आप लोगों का जो इमेज है वो मजीद बेहतर हो जाता। आप लोग जो आवाज़ उठा रहे हैं ऑफशोर जो कंपनीज़ के खिलाफ, पीएमएल नून की हुकूमत के खिलाफ या जो लोग जिनके ऑफशोर कंपनीज हैं उनके खिलाफ, उस आवाज़ को मजीद कुव्वत मिलती।
जी देखिए, पहली बात तो ये है कि जहांगीर तरीन साहब ने एक तो अपना पूरा हिसाब जो है तो वो सामने रख दिया है, उन्होंने थ्रू प्रॉपर बैंकिंग
जी।
दूसरी बात यह है कि इस वक्त उनको ये कहना के हमने प्राइम मिनिस्टर को भी नहीं कहा हमारे को कि हमारा डिमांड ये था। असल में जी देखिए, बात ये है कि इस वक्त इशू है वो है कि नवाज शरीफ साहब का तो डायरेक्टली नाम नहीं है, उनकी फैमिली का है।
सही।
तो जो इस वक्त ये लीगल से ज्यादा ये एक मॉरल इशू है और ये पाकिस्तान तहरीके साहब ने ये मतलब पॉलिटिक्स में मोरलिटी को भी रेलिवेंट कर दिया है, जिसमें कि हमारा पॉइंट ऑफ व्यू ये है कि हम कहते हैं कि चूंकि जो प्राइम मिनिस्टर ऑफ पाकिस्तान है वो अपने और फैमिली के पैसे उन्होंने बाहर इन्वेस्ट किए हुए हैं, वो टैक्सेस नहीं देते और किस उस पे हम जो है हमारे प्राइम मिनिस्टर बाहर जाकर लोगों को कन्विंस करेंगे कि वो आके हमारे मुल्क में इन्वेस्ट करें जबकि वो अपनी फैमिली के को नहीं कह रहे। तो इसलिए प्राइम मिनिस्टर का होना वो बहुत ज्यादा रेलेवेंट है। अगर कल इमरान खान प्राइम मिनिस्टर होते और उन पे आता तब भी फॉर्मूला अप्लाई करता था। तो इसमें इस वक्त जो गवर्नमेंट की स्ट्रेटेजी है वो उसको डाइवर्ट करने की है, डिफ्लेक्ट करने की है, जो चार्जेस या जो कंट्रोवर्सीज वो फंसे तो वो उसको डिफ्लेक्ट करके और के ये एक दो लीडर्स के हमारे जी इनको कर दें, उनको भले हम सस्पेंड कर दें, इन्होंने कभी भी कोई इन पे कोई असर नहीं होगा। ये जो है तो बहुत ही स्टबर्न किस्म के लोग हैं और आप
लेकिन जिस तरह सेनेटर साहब जिस तरह आप कह रहे हैं कि किस तरह वो बैरूनी जो इन्वेस्टर्स है सरमायाकार उनको कहेंगे किस मुंह से कि वो आएं और पाकिस्तान में सरमायाकारी करें जबकि उनका पूरा पैसा जो है मुल्क से बाहर पड़ा है, तो यही बात जो है वो फिर आपके बारे में भी तो की जाएगी कि आपकी जमात के अंदर लोग हैं जिनकी उनकी भी ऑफशोर कंपनीज हैं उनके हवाले से आप कुछ नहीं कह रहे हैं जबकि पीएमएल नून को आप टारगेट बना रहे हैं।
नहीं, हमने तो कहा है कि देखें गवर्नमेंट ये चीज कौन करेगी, ये गवर्नमेंट करेगी, ये गवर्नमेंट का काम है। गवर्नमेंट का अगर जहांगीर तरीन या अलीम खान जो भी है या कोई और भी हमारी पार्टी का लीडर है इंक्लूडिंग इमरान खान साहब, उन पे अगर कोई इस तरह की वो है तो पहले तो ये चाहिए था कि एफबीआर पहुंचा होता। अगर गवर्नमेंट ने अपनी क्रेडिबिलिटी इस्टेब्लिश करनी थी उन्होंने पहले पहुंचाते वो अपने प्राइम मिनिस्टर को पार्लियामेंट में आके कि वो हमें अपनी पोजीशन बताएं। और सेकेंडली ये है कि अगर जहांगीर तरीन या अलीम खान उन्होंने कोई भी कोई गैर कानूनी काम किया है तो एफबीआर को चाहिए कि वो उनके पास पहुंच जाए, बिकॉज गवर्नमेंट का काम है, गवर्नमेंट तो उनके पास है
जी।
तो इसमें ये इसमें कोई शक नहीं है कि जो और दूसरी बात ये है कि ये जो दोनों हजरात हैं इनका पाकिस्तान में बिजनेस है। जहांगीर तरीन यहाँ के मुल्क के सबसे हाइएस्ट वन ऑफ द हाइएस्ट टैक्स पेयर्स हैं, जो कि पिछले मतलब है कि एवरेज ही वो 1 अरब रुपए का टैक्स देते हैं एक साल में, तो उनकी इन्वेस्टमेंट यहीं पे है, उनकी फैक्ट्रीज यहीं पे है, उनकी जो फार्मिंग है वो यहीं पे है। ये प्राइम मिनिस्टर का जहां तक रुक है, उन्होंने तो सारी उनका एक पैसा भी नहीं है टेक्निकली स्पीकिंग इस मुल्क में, उनकी आयात का एक पैसा भी नहीं है, वो यहाँ पे इनकम टैक्स देते नहीं है 2,000-3,000 रुपए टैक्स, ये इससे तो ज्यादा है जो मिडिल क्लास का जो एक मिडिल लेवल का एक एम्प्लॉई है उससे ज्यादा टैक्स तो वो देता है। तो देखिए लीडर्स जब आप बन जाते हैं उसके मुल्क के, तो फिर आपके लिए जो है तो मायार डिफरेंट होता है।
ओके ठीक, ओके सेनेटर साहब आप हमारे साथ रहिए। जो TORs हैं, क्योंकि उसमें तब्दीलियों की आप लोगों ने जो बात की हैं और दीगर हिजब खिलाफ की जमातों ने, उसको हुकूमत रद चुकी है, उसके बाद आप लोगों का जो लाहे अमल है उस पर भी हम आपसे बात करना चाहेंगे। इस वक्त आमिर लतीफ़ साहब ने दोबारा हमें ज्वाइन किया है। राजा ज़फ़रुल हक़ साहब आप भी हमारे साथ रहिए, आपकी तरफ आते हैं। लेकिन आमिर लतीफ़ साहब आप अपनी बात कम्प्लीट कीजिएगा, मज़ीद क्या इंकशाफ़ात होने वाली हैं पाकिस्तान के
जी,
हवाले
मैं आपसे जैसे अर्ज कर रहा था कि 400 के करीब नाम है जो कि आज 11 बजे जो है वो आपको नजर आएंगे। लेकिन उसमें एक चीज ये है कि ये कोई ऐसी सेपरेट स्टोरी नहीं है कि कोई अलग से पाकिस्तान के हवाले से की जा रही हो, बल्कि 2 लाख के करीब ऑफशोर कंपनीज हैं जो कि दुनिया भर में फैले हुए सियासतदान, ब्यूरोक्रेट्स, सेलिब्रिटीज और दीगर मकतबा दीगर जिंदगी के शोबों से ताल्लुक रखने वाले अफराद के हैं, तो उसमें पाकिस्तान भी शामिल है। लेकिन इसके साथ साथ मैं आपको ये बता दूं कि ये जो लीक्स में नाम आएंगे ये कोई इतने पावरफुल नामों नाम नहीं है, ना ही ये कोई इतने पावरफुल सियासतदान है, दूसरे दर्जे के सियासतदान है, कुछ ब्यूरोक्रेट्स हैं, कुछ सेलिब्रिटीज हैं। लेकिन जो शॉक पहले लीक्स में लग चुका है ये आफ्टर शॉक जरूर होगा, लेकिन ये उससे बड़ा शॉक नहीं होगा।
ओके ये इसका जो दूसरी किस्त का जो फॉल आउट है, फिर भी हम उस पर भी आपसे बात करना चाहेंगे, कुछ कॉलर से उनकी जानब भी जाते हैं। लेकिन राजा ज़फ़रुल हक़ साहब आपकी तरफ आना चाहेंगे, आपने सेनेटर शिबली फराज साहब PTI के सीनियर रहनुमा हैं, उनको भी आपने सुना, आप क्या कहना चाहेंगे और आप लोगों का आइंदा के लिए लाहे अमल जो है वो क्या होगा, क्योंकि इस वक्त जो है एक तरह से हमें कंफ्यूजन नज़र आ रही है। आपने जो TORs बनाए थे तहकीकाती कमीशन के हवाले से, उसको PTI समेत दीगर जो जमाते हैं वो उसको रद्द कर चुकी हैं, उन्होंने तब्दीलियां की हैं, उनको आपने रद्द किया है, आइंदा के लिए आप लोगों की क्या स्ट्रेटेजी है?
गुजारिश है जी कि जब पहले पहल ये इंकशाफात हुए बाज लोगों के बारे में, और उसमें उन्होंने प्राइम मिनिस्टर साहब के 2 साहबजादों का नाम भी आया, तो उस वक्त अपोजिशन ने ये समझा कि अब एक ऐसी चीज हमारे हाथ में आ गई है कि हम इसको पॉलिटिकली बहुत इस्तेमाल कर सकते हैं और प्राइम मिनिस्टर साहब को एम्बैरेस कर सकते हैं, उनकी पार्टी को एम्बैरेस कर सकते हैं, और इसको ऐसे तरीके से चलाएंगे कि जिससे आइंदा इलेक्शन से पहले पहले ये कोई ऐसा एक वावेला खड़ा कर दिया जाए जिससे एक पॉलिटिकल एजेंडा सामने रखकर उससे फायदा उठाया जा सके। लेकिन ये डिफ्यूज हो गया उस वक्त ही जबकि प्राइम मिनिस्टर साहब ने पहले ही कह दिया कि अगर कोई ऐसी एलिगेशन है और तो मेरा खानदान जो है वो हर उस फोरम के ऊपर तैयार है अपनी सफाई पेश करने के लिए, अपने मामलात को सामने पेश करने के लिए। लेकिन उसमें प्राइम मिनिस्टर साहब ने कहा कि हम कमीशन बनाएंगे, तो ये अपोजिशन की तरफ से अगला कदम ये आ गया। ये स्टेप बाय स्टेप इसको बदलते रहते हैं, ऐसा आ गया कि जी नहीं हम कोई और कमीशन कबूल नहीं करेंगे जब तक कि वो चीफ जस्टिस ऑफ पाकिस्तान की जेरे निगरानी जब तक कि कोई कमीशन नहीं होगा, हम कोई रिटायर्ड जजेज या किसी और आदमी के कमीशन को कबूल नहीं करेंगे। तो प्राइम मिनिस्टर साहब ने वहाँ पर फौरी तौर पे एक चीफ जस्टिस साहब को लिखा कि आपकी निगरानी में कमीशन होना चाहिए। और ये जो TORs बनाई गई वो भी कानून के तहत हुकूमत को ही वो बनाकर उस कमीशन को देनी होती है जिसमें आइंदा तरीकाकार का ही सिर्फ सजेस्ट किया जाता है।
सही।
तो उस पर फिर उनको जब ये पता लगा कि वो ये बार भी खाली गया है, तो उन्होंने कहा कि नहीं जी ये पार्लियामेंट के अंदर आकर वो बयान करें प्राइम मिनिस्टर साहब कि भाई अगर कमीशन बनने करना है काम और वो एक सुप्रीम कोर्ट के हाजिर जजेस करना है तो वो जो है उस पर तो एतमाद करना चाहिए।
ठीक,
अगर आप उस पर भी
वहाँ तो अभी एक वो है यानी इख्तिलाफ राय जो है वो आपकी जमात के माबेन और दीगर जमातों के माबेन मौजूद है जब कमीशन की हम बात करते हैं, लेकिन इसमें बुराई क्या है? क्योंकि आज भी एतजाज़ अहसन साहब ने कहा है कि वो रोज सेनेट आएंगे और यहाँ से वॉकआउट करते रहेंगे जब तक कि वज़ीर आज़म साहब खुद नहीं आते और इस मामले पर जो सेनेटर से उनको कॉन्फिडेंस में नहीं लेते। जी,
सिर्फ इस बात पर मरकूज है कि प्राइम मिनिस्टर को एम्बेरेस किया जाए, उनको ज़ाती तौर पर वहाँ एक पार्लियामेंट के कटहरे के अंदर खड़ा किया जाए, वहाँ शोर मचाया जाए, पूरी दुनिया के सामने एक तमाशा बनाया जाए। अगर कमीशन, पहले उन्होंने कहा कि जुडिशियल कमीशन होना चाहिए जिसकी सरबराही चीफ जस्टिस ऑफ पाकिस्तान करें और उनके साथ जजेज ऑफ द सुप्रीम कोर्ट हों, तो फिर वहाँ अगर बात करनी है और उस पर एतमाद करना है, ये कोई जजेस कोई हमारे मुकर्रर करदा तो नहीं है, ये तो पहले से चले आ रहे हैं, बड़े सीनियर लोग हैं जिन्हें जो हाईएस्ट फोरम है मुल्क का जुडिशियल फोरम उसके वो अरकान हैं, तो फिर अगर वहाँ ये सारी बात होनी है और उन्होंने जुडिशियसली ऑनेस्टली और फ्रीली इस बात को का जायजा लेना है तो फिर और फोरम बनाने की क्या जरूरत है जी? उसको छोड़ें, आप इधर आ जाएं, इनके सामने बयान करें, कल ये कुछ और सामने ले आएंगे जी कि उसको भी छोड़ दें, इसको आप सामने ले आएं
जी।
तो फिर जो टर्म्स ऑफ रेफरेंस थे उनके बारे में बात उन्होंने की तो प्राइम मिनिस्टर साहब ने कहा कि ठीक है, प्राइम मिनिस्टर साहब अकेले नहीं है,
ठीक,
उनके साथ भी 5-6 पार्टियां हैं और उनसे उन्होंने मशावरत की और उन्होंने यही कहा कि जी आप ये कह दें कि अगर सुप्रीम कोर्ट कोई और सजेस्ट की और करती है तो वो भी हम उसमें उसको भी अमेंड करने को तैयार हैं, और अगर अपोजिशन कोई टीओआर बनाती है जो उसमें बनाए हैं वो तो चार शीट है, टीओआर तो है ही नहीं, टीओआर तो न्यूट्रल होते हैं, उनके जो टीओआर सो कॉल टीओआर हैं वो तो है ही एक चार शीट है और वो सिर्फ कंसंट्रेटेड है, फोकस्ड है
ओके okay. ये आपने बिल्कुल जो पॉइंट्स उठाए हैं राजा जफरुल हक साहब, ये सेनेटर शिबली फराज साहब जो हैं उनके सामने हम रखना चाहेंगे, लेकिन कुछ कॉलर्स हैं उनकी जानिब जाते हैं, काफी देर से लाइन पे हैं। मुरीद खान मियांवाली से, अस्सलाम वालेकुम मुरीद साहब। मुरीद साहब आवाज आ रही है आपको? ओके okay, उनकी आवाज। Hello? जी मुरीद साहब, आपकी आवाज आ गई है, बात कीजिए।
सलाम वालेकुम सर, मैं ये कहता हूँ कि भूखे से किसी ने पूछा कि दो और दो कितने होते हैं तो उसने कहा चार रोटियाँ। हमें तो भाई गुर्बत खत्म करनी है, हमें विक्की लीग पे आ गई थी, अब पजामा लीग आ गया है, हमें कोई से करनी है, ये बैन अवी एक झूठी साजिश है। जब भी तरक्की कितने गामजन होता है तो ये लोग आग बोल।
ये बहुत अहम पॉइंट आपने उठाया मुरीद साहब, और ये आमिर लतीफ से इसका जवाब हम जानना चाहेंगे। ये और भी इससे पहले बहुत कॉलर्स ये क्वेश्चन उठा चुके हैं।
बिल्कुल, मैं इस पे बात करना चाहता हूँ। देखें
जी प्लीज,
ये हमारी आवाम को ये समझाने की जरूरत है कि इस वक्त उनकी मसाइल की जो जड़ है वो ये करप्शन है, यानी मुल्क में अगर बिजली नहीं है, अगर मुल्क में पानी साफ नहीं मिल रहा, अगर आज 70 साल बाद या 67 साल बाद हमारे यहाँ कई इलाकों में जानवर और इंसान एक जगह पानी पी रहे हैं, तो इसकी बुनियादी वजह झूठ बेईमानी और इन सब की जो एक कॉन्ग्लोमरेशन है उसको हम करप्शन कहते हैं। यानी अगर मुल्क का करोड़ों और अरबों डॉलर आपका मुल्क से बाहर जा रहा हो और अगर यही पैसा मुल्क में रहे तो ये आपको दो और दो जमा चार की जो आप चार रोटियां मांग रहे हैं ये आपकी रोटियों के लिए खर्च होगा। तो ये मैं समझता हूँ कि अपोजिशन और हुकूमत इस वक्त जो सियासत खेल रहे हैं उनको चाहिए कि ये जो करप्शन के खिलाफ मुहिम जो कि अब एक नेशनल एजेंडा बनी है, और मैं इस सिलसिले में पाकिस्तान के मीडिया को जो है इसका किरदार मतलब इसका क्रेडिट जो है वो देता हूँ कि उन्होंने करप्शन के खिलाफ मुहिम को एक नेशनल एजेंडा की सूरत दे दी है। तो इनको चाहिए कि जैसे जर्मनी में, जैसे अमेरिका में और जैसे फ्रांस में और दीगर ममालिक में वो टैक्स रिफॉर्म्स कर रहे हैं, वो इस जो बैडली डिजाइंड लॉज है रिच पीपल को फेवर करने के लिए उनको तब्दील कर रहे हैं। तो खुदारा आप इस तरफ आइए
یعنی پرائم منسٹر یہ حکومت رہے یا نہ رہے, کوئی اور وزیر اعظم آ جائے, اگر کنویں سے کتا نہیں نکالا جائے گا تو چاہے جتنی مرضی پانی کی بالٹیاں آپ نکالتے رہیں کنویں کا پانی خراب رہے گا. میں اپنے سارے بھائیوں کو جو آپ کو کال کر کے مسلسل یہ کہتے ہیں کہ اس کا عوام کو کیا فائدہ ہے, تو الٹیمیٹلی اس کے بینیفیشریز جو ہے وہ عوام ہے کہ جیسے ملک میں کرپشن ختم ہوگی, کرپشن کو ایک ناسور کی حیثیت دی جائے گی, اور اس سے پہلے جو ہم نے سوسائٹی میں پاکستان جیسے ممالک کا المیہ رہا ہے کہ ہم نے کرپشن کو ایک نیشنل نارم کے طور پہ قبول کر لیا, ہم نے اس کو بری چیز سمجھنا چھوڑ دیا, اور اب یہ ایک نیا پاکستان میں ایرا آیا ہے کہ جب ہم کرپشن کے خلاف ایک قومی ایجنڈا ترتیب دینے جا رہے ہیں.
اوکے عامر لطیف صاحب, یہ گزشتہ جو میری شوز ہیں اور جب سے یہ معاملہ اٹھا ہے پاناما لیکس کا, کالرز جو ہیں وہ کئی دفعہ میری شوز میں یہ بات اٹھا چکے ہیں کہ آئی سی آئی جے جو ہیں یہ کسی کے اشاروں پہ کام کر رہا ہے یا کسی کے کہنے پر, تو اس پہ مزید آپ روشنی ڈالیے گا, یہ کتنا انڈیپینڈنٹلی آپ لوگ سب کچھ کر رہے ہیں یا واقعی کسی کے اشاروں پہ آپ لوگ کر رہے ہیں؟ یہ
دیکھیے, یہ مجھے جو یہ جو اشارہ ہے یہ تو مجھے نہیں پتا کہ اس کی کس بنیاد پہ انہوں نے یہ کہا ہے. ہاں اگر ہم نے جھوٹ بولا ہے تو واقعی پھر ہم نے اشارے پہ کام کیا ہے. اگر ہم نے یہ جھوٹ بولا ہے کہ پرائم منسٹر کے بیٹوں کے نام آف شور کمپنیز ہیں, اور اگر وہ نہیں ہے تو پھر دین بی ہے ایم, ہم نے جو ہے وہ ان کو میلائن کرنے کی کوشش کی ہے, پھر تو بالکل درست ہے. لیکن آپ اس پہ تو ڈبیٹ ہو سکتی ہے کہ آئی سی آئی جے کتنا انڈیپینڈنٹ ہے اور کتنا نہیں ہے, لیکن اس پہ ہم لوگ کیوں نہیں جاتے کہ کیا آئی سی آئی جے نے جھوٹ بولا ہے. اگر تو دیکھیں جھوٹ بولا ہے تو پھر تو سب کے سامنے آسان ترین کام ہے, نہ تو کمیشن بنانے کی ضرورت ہے نہ پارلیمنٹ جانے کی ضرورت ہے, سیدھا سیدھا ایک ڈیفیمیشن کا سوٹ ہے جس سے حکومت اور اپوزیشن کے جو لوگ جن کے نام آئے ہیں وہ اسی دن ایگزونیریٹ ہو جائیں گے, اور بلکہ بلین آف ڈالرز وہ ہم پہ ڈیفیمیشن کر کے جو ہے وہ لا سکتے ہیں. آئی سی آئی جے کے جو فنڈرز ہیں وہ بہت بڑی بڑی کمپنیاں ہیں, وہ میرے خیال میں اتنے ڈالرز ان کو دے سکتی ہیں اگر یہ ڈیفیمیشن لا وہ کر جائے. میں پچھلے پانچ سال سے اگر آپ شہناز دیکھیں آئی سی آئی جے کے ساتھ وابستہ ہوں, آپ گوگل پہ جا کے ہمارے پروجیکٹس دیکھیں, یعنی یہ آف شور لیکس تو ایک پروجیکٹ ہے, یعنی ہم نے ٹوبیکو انڈر گراؤنڈ, ہم نے آف شور لیکس, ہم نے بے شمار ایسی چیزیں کی ہیں ہیلتھ ریلیٹڈ اور دیگر ریلیٹڈ جو کہ انسانیت کی بہتری کے لیے ہیں. یہ میں سمجھتا ہوں کہ جو ہم ہر جگہ کانسپریسی تھیوریز تلاش کرتے ہیں اس میں ہم صرف اور صرف اپنا نقصان کرتے ہیں. ہم اس جو کرائسس ہمارے اوپر آیا ہے وی شوڈ کنورٹ اٹ انٹو این اپرچونیٹی, اگر ہم اس کو ایک اپرچونیٹی میں کریٹ کر لیں تو میں سمجھتا ہوں یہ بہت زیادہ بہتر ہوگا بجائے اس کے کہ ہم کانسپریسی تھیوریز کے پیچھے جائیں.
اوکے آپ ہمارے ساتھ رہیے. نیکسٹ کالر دیر سے ہے, لیاقت الملک صاحب, السلام علیکم.
وعلیکم السلام شہناز, میرا مہمانوں سے سوال یہ ہے کہ پاکستان میں ایک ادارہ نیب کے نام سے موجود ہے, ایسی کون سی آئینی ترامیم کرنی چاہیے اور قانون سازی کرنی چاہیے کہ یہ کمیشن ممیشن بنانے کا عمل نہ ہو بلکہ یہ نیب اتنا با اختیار ہو کہ ان 5% اشرافیہ کو جو ان لوگوں سے کم معاشی اور سیاسی دہشت گرد نہیں ہے جو مسجدوں میں جو امام باڑوں میں اور جو چرچ میں دھماکے کر کے لوگوں کی پرخچے اڑاتے ہیں بے گناہ لوگوں کے, میں تو کہتا ہوں کہ یہ 18 کروڑ عواموں کی, لوگوں کی, مزدوروں کی, کسانوں کی, کاشتکاروں کی سب سے بڑے استحصال کرنے والے یہ سیاستدان ہے جو پاناما لیکس کے حمام میں ننگے نظر آ گئے ہیں, اور آج جو بڑا دھماکہ ہوا ہے تو وہ لوگ جو کل تک یہ کہہ رہے تھے کہ ہمارا دامن صاف ہے وہ بھی سامنے نظر آ گئے. دوسرا میرا ایک سوال یہ ہے
کہ یہ جو لیاقت الملک صاحب, ویسے اس میں صرف سیاستدانوں کے نام نہیں ہیں, اس میں کچھ فوجیوں کے, پاکستانی فوج سے منسلک لوگوں کے نام بھی ہیں, بزنس مین جو ہیں ان کے بھی ہیں, مختلف جو, بلکہ آج تو کہا جا رہا ہے کہ کچھ آرٹسٹ جو ہیں ان کے نام بھی سامنے آ رہے ہیں اور اگلی قسط میں ان کے نام بھی سامنے آئیں گے, تو اور بھی بہت سے لوگوں کے اس میں نام ہے, صرف پاکستانی سیاستدانوں کے نام نہیں ہے. میرے خیال میں پورا الزام ان پر کرپشن کا یا بدعنوانی کا ڈالنا وہ یہاں پر درست نہیں ہوگا. چترال سے ایک اور کالر محمد شفیع, السلام علیکم.
السلام علیکم جی شہناز, مجھے ٹائم دینے کا بہت شکریہ. مہمان سے میں سوال یہ کروں گا کہ نواز شریف اور اس کے 18 اور 20 سال کے بچے کے پاس اربوں ڈالر جو ہے یہ پیسہ کہاں سے ہے اور باہر ملک کیسے گیا, پہلی بات. دوسری بات یہ ہے کہ یہی پیسہ صرف نواز شریف کے بچوں کے پیسہ جو ہے پاکستان پہ اگر لایا جائے تو پاکستان کے اندر بے روزگاری ختم ہوگا, ختم اگر نہ ہوا تو کم ضرور ہوگا. پی ٹی آئی کے رہنما سے میں یہ گزارش کروں گا کہ اتنا بڑا تیر انہوں نے کے پی کے اندر نہیں مارا, ڈھائی تین سال ہو گئے کہ حفاظتی بندوں کے لیے ہم کہہ رہے ہیں کہ سیلاب سے ہمیں بچائیں, ہماری جانوں کو تحفظ دیں, ہمارے زمینوں کو تحفظ دیں. وہ لوگ ابھی تک جو ہے اس مسئلے کو حل کرنے میں ناکام رہے ہیں. اپر چترال کے ایم پی اے سے جو ہے یہ سوال پوچھا جائے. بہت شکریہ
جی. آپ سینیٹر شبلی فراز صاحب, آپ کی جماعت کی جو کارکردگی ہے پختونخوا میں, اس حوالے سے کالر نے بات کی ہے, اس کا بھی جواب دیجیے گا. اور راجہ ظفر الحق صاحب نے ابھی یہ کہا ہے کہ حزب اختلاف کی جماعتیں ہیں, آپ لوگ جو ہیں وہ اس معاملے کو طول دے رہے ہیں, ایک طرح سے اس کو پولیٹیسائز کرنے کی کوشش جو ہے وہ کی جا رہی ہے, اس کے بارے میں آپ بتائیے گا. اور یہ کہ آئندہ کے لیے, کیونکہ آپ نے جو ٹی او آرز میں تبدیلیاں کی ہیں اس کو حکومت رد چکی ہے, آئندہ آپ لوگوں کا سٹیپ کیا ہوگا؟
دیکھیں, پہلی بات تو جو ہمارے چترال کے بھائی تھے ان کی اگر جو شکایت ہے تو I'm sure جینوئن ہوگی, اور ہم اس کو ایڈریس کرنے کی کوشش کریں گے. دوسری بات, جہاں تک راجہ صاحب کی بات تھی اور ٹی آرز کی بات تھی, تو دیکھیں اگر وہ کہہ رہے ہیں کہ ہم نے اس کو اپوزیشن اس کو پولیٹیسائز کرنا چاہتی ہے, بالکل ہم پولیٹیشنز ہیں, ہم پولیٹکس میں ہیں, ہم پولیٹیسائز کریں گے. اپوزیشن کا کام ہے کہ جب بھی کوئی قانون کے خلاف یا لوگوں کی انٹرسٹ کے خلاف کوئی بھی سچویشن آئے تو اپوزیشن کا کام ہے اس کو اس پہ شور مچانا, اس کو کیا کہتے ہیں ایڈریس کرنا, یہ ہمارا فرض بنتا ہے. اگر پچھلے حکومتوں میں یہ ہوا نہیں, بدقسمتی سے ایک فرینڈلی اپوزیشن ہوتی تھی جو کہ ایک دوسرے کو یہ باریاں لیتے تھے, اور اس طرح یہ ملک کے ریسورسز کو انہوں نے لوٹا, مطلب ہے اس کو کوئی اور لفظ ہو نہیں سکتا. اب دیکھیں بات یہ ہے کہ جب پرائم منسٹر آف پاکستان ان کا نام آیا ہے اور وہ کوئی اپوزیشن نے نہیں کیا, یہ ایک انٹرنیشنل وہ ایجنسی تھی جس نے کہ نام ڈسکلوز کیے, تو بجائے اس کے کہ اس چیز کو جس طرح میں نے پہلے بھی کہا تھا ڈیفلیکٹ کریں, آپ اس کو کہیں کہ جی حکومت اپوزیشن اس پہ سیاست کر رہی ہے, تو بالکل کر رہے ہیں. یہ دیکھیں ان کا آپ کے کالر نے بڑی اچھی باتیں کی, وہ یہ تھا کہ یہ دیکھیں یہ اس کا تعلق کرپشن کا تعلق ڈائریکٹلی, یہ تو میں کہوں گا کہ دہشت گردی سے ہے. اس لیے کہ جب آپ اس ملک کے وسائل جو کہ اس قوم کی امانت ہے, جب وہ ان تک نہیں پہنچے گی اور ان کے گھروں پہ چولہے نہیں جلیں گے, وہ جو دو اور دو چار روٹی کی بات کر رہے تھے, تو ان کا جواب بڑا اچھا دیا آپ کے اس میں اینالسٹ نے عامر نے کہ یہ تو ڈائریکٹ وہ ہے. اور دوسرا یہ کہ یہ ایگزیکٹلی میں اگری کرتا ہوں آپ کے دوسرے کالر سے جس نے کہا کہ یہ معاشی دہشت گردی ہے. جب آپ ملک کے ریسورسز کو اس طرح سے وہ کرتے ہیں, جب آپ ٹیکس نہیں دیتے, جب آپ یہ اتنا بڑا ایک المیہ ہے کہ ایک بزنس مین جو ہے وہ جو ہے تو ملک کا سربراہ ہو, تو کہاں کانفلکٹ آف انٹرسٹ کہاں گیا, اور یہ اپنے جو ایکسیس ٹو انفارمیشن اینڈ اپرچونیٹیز, آپ کو یاد ہوگا کہ حضرت ابوبکر صدیق نے جب آئے, جب وہ ریاست بنی, انہیں سب سے پہلے وہ کپڑے کا کاروبار کرتے تو انہوں نے بند کر دی, انہوں نے کہا کہ کوئی کمپیٹ نہیں کر سکے گا میرے ساتھ. اس لیے پرائم منسٹر صاحب کو چاہیے کہ دیکھیں اگر ان کو ملک کی خدمت کا شوق ہے, پہلے کام تو وہ کریں کہ وہ اس کے لیے ہی شوڈ کم کلین. ان کو چاہیے کہ اگر دیکھیں اگر میں نے کوئی غلط کام نہیں کیا تو مجھے کیوں,
ان کا کہنا ہے کہ انہوں نے تحقیقاتی کمیشن جو ہے وہ بنا دی ہے. آپ کا جو پہلا مطالبہ تھا تحقیقاتی کمیشن بنانے کا تھا, وہ انہوں نے خط بھی لکھ دیا چیف جسٹس کو اور اس پہ کام ہو رہا ہے, لیکن آپ
وہ نہیں, دیٹس ناٹ, نہیں وہ بالکل دیٹس ناٹ ایکسیپٹیبل. اس کی وجہ یہ ہے کہ یہ چاہتے ہیں کہ 1947 سے جو ہے تو احتساب شروع ہو, انہوں نے 10 چیزیں اور بھی ڈال دی ہیں جن کو کہ ان کو بہت پہلے کرنا چاہیے تھا, کیونکہ حکومت ان کی ہے, ان کو آج یہ خیال کیوں آیا ہے کہ ہم نے جنہوں نے بینکوں میں قرضے نہیں دیے, جنہوں نے کہ اور کام کیے ہیں, ان کے پیچھے آج ان کو کیوں خیال آیا ہے. یہ صرف چاہتے ہیں کہ یہ ڈائلوٹ ہو, یہ ایشو سپریڈ ہو اور ایک لامتناہی سلسلہ ہو جو جس میں کہ 3-4-10 سال لگے اس چیز کو منطقی انجام تک پہنچانے کے لیے. ہم اپوزیشن یہ پلوئے میں نہیں پڑنا چاہتے. ہم نے کہا کہ اس وقت اسپیسیفک پرائم منسٹر اس ملک کا ایک ہی ہے, وہ ہے پرائم منسٹر نواز شریف صاحب. جب وہ ان پہ انڈائریکٹلی الزام لگا ہے, ان کی فیملی پہ لگا ہے, تو یہ قوم کا فرض بنتا ہے ایز اے لیڈر آپ پریزنٹ کرتے ہیں اپنے آپ کو, بیکاز آپ جو ہے تو پاکستان کے عوام کے جو بھی وہ ہے اثاثے ہیں اس کے امین ہیں. تو اگر آپ امین ہیں, آپ لوگوں کو کہتے ہیں کہ پاکستان میں انویسٹ کریں
جی.
اور وہ جو ہے تو خود اپنی فیملی کے پیسے انہوں نے باہر رکھے ہوئے ہیں, ٹیکس وہ دیتے نہیں ہیں, تو پھر ظاہر ہے کہ یہ اس قوم کہتا بھی یہ حق نہیں بنتا کہ وہ اس پہ احتجاج کرے اور پوچھے کہ آپ ہمیں حساب دیں اس کا.
ٹھیک, راجہ ظفر الحق صاحب, جانے سے پہلے آپ کیا کہنا چاہیں گے, اس کے بعد عامر لطیف صاحب سے ہم چند اور سوالات ہم نے کرنے ہیں, آپ پلیز. راجہ ظفر الحق صاحب,
صاحب کی اس بات کو سراہتا ہوں, میں اس کو اس کی تعریف کرتا ہوں کہ انہوں نے کہا ہے کہ جی ہم پالیٹیشن ہیں اور ہم اپوزیشن میں ہیں, اور کوئی معاملہ بھی ہو تو اس کو پولیٹیسائز کرنا, اس کو سیاست میں تبدیل کرنا یا سیاسی فائدہ اٹھانا, یہ ہمارا حق بنتا ہے. ہم تو یہی کہہ رہے ہیں کہ آپ کا حق بنتا ہے کہ آپ کسی معاملے کو بھی سیاست کا کھیل بنا دیں گے تو پھر انصاف کہاں جائے گا. اور ہمیں جو زیادہ اعتراض ہے, اس بات کا افسوس ہوتا ہے, وہ یہ ہے کہ آپ ایک ڈیمانڈ کرتے ہیں, جب وہ ڈیمانڈ پرائم منسٹر پوری کرتے ہیں تو آپ گول پوسٹ کو ہی اٹھا کر دوسری جگہ رکھ دیتے ہیں. یعنی آپ کہتے ہیں کہ جی یہ ہونا چاہیے جوڈیشل کمیشن اور وہ چیف جسٹس صاحب پر ہمیں اعتبار کرتے ہیں, وہ ملک میں نہیں تھے, انہوں نے لکھ دیا اور ایکٹنگ چیف جسٹس صاحب جو تھے انہوں نے کہا کہ وہ واپس آتے ہیں تو پھر وہ اس بات کا فیصلہ کریں گے.
ٹھیک ہے, لیکن راجہ ظفر الحق صاحب یہاں ایک پوائنٹ, ایک اسٹرانگ پوائنٹ جو, جی جی راجہ ظفر الحق صاحب,
انہوں نے کہا کہ نہیں آپ پارلیمنٹ کے سامنے پیش ہوں. بھائی اگر آپ ایک بات کرتے ہیں اور وہ اس کو ایکسپٹ کرتے ہیں تو آپ کو اپنے موقع پر کھڑا تو رہنا چاہیے.
ٹھیک ہے, لیکن
ہر روز آپ
صحیح
ایک,
ہے
ایک بدل جی. لیتے ہیں سلسلہ ہی.
اوکے, وہ بات اپنی جگہ درست, اس پہ ہم نے بات بھی کر لی, لیکن سینیٹر شبلی فراز صاحب نے ایک پوائنٹ جو اٹھایا ہے اس میں کسی حد تک وزن جو ہے وہ نظر آتا ہے, وہ یہ کہ جب پاناما لیکس میں وزیراعظم صاحب کے بچوں کا نام لیا گیا تو اب آپ نے باقی جنہوں نے قرض لیا اس کو معاف کروایا, اور یا پارٹیز کے لوگوں نے جو کرپشن کی ہے اور اداروں نے, ان کی ابھی آپ تحقیقات کے لیے آواز آپ نے اٹھائی ہے, یا کمیشن آپ کہہ رہے ہیں کہ یہ تحقیقاتی کمیشن ان کو بھی اپنے اس دائرے میں لائیں گے, تو بات یہ ہے کہ آپ کی حکومت ابھی تک کیوں کیا کر رہی تھی؟
اگر ٹارگٹ کرپشن ہے
جی, یہ تو آپ اپنی ہی حکومت کی کمزوری آپ کی سامنے آ رہی ہے کہ پاناما لیکس تو ابھی سامنے آیا ہے, اس سے پہلے آپ 2013 میں آپ لوگوں کی حکومت بنی ہے, آپ لوگ اقتدار میں آئے ہیں, اتنے سالوں تک اگر کوئی پولیٹیشن
اگر آتے ہی
کرپشن کر رہے تھے, آپ لوگوں نے پہلے کیوں نہیں کیا ان
کے خلاف؟ اگر کوئی کاروائی کرتے تو یہ کہا جاتا کہ انہوں نے آتے ہی انتقامی کاروائی شروع کر دی ہے. ہم نے تو ایک نیوٹرل گراؤنڈ سے,
سر ملکی مفاد جو ہے وہ میرے خیال میں ملکی مفاد بالا تر ہونی چاہیے, تو ملکی مفاد آپ پر ہو,
ہم اس سے اتفاق کرتے ہیں کہ کرپشن ختم ہونی چاہیے. ملک کا مفاد اس میں ہے, عوام کا مفاد اس میں ہے, غریب لوگوں کا مفاد اس میں ہے, پوری قوم کے مستقبل کا انحصار اس بات پر ہے کہ کرپشن ختم ہو.
ٹھیک, اوکے, بہت شکریہ.
کچھ ہوتا رہا ہے اس میں آگے بند باندھنا چاہیے.
بہت شکریہ,
ہمیں مل کر یہ کرنا چاہیے.
بالکل, راجہ ظفر الحق صاحب, سینیٹر شبلی فراز صاحب, آپ دونوں کا بے حد شکریہ ہماری طرف سے, اللہ حافظ. عامر لطیف صاحب, آپ کی جانب ہم آنا چاہیں گے. جس طرح ہم دیکھ رہے ہیں کہ یہ جو ہے پاناما لیکس میں صرف پاکستانی شخصیات کا نام نہیں ہے, اس میں باقی دنیا بھر کے سیاستدانوں, لوگوں, بزنس مین, سب کے نام اس میں سامنے آئے ہیں, لیکن باقی ملکوں میں جو ہمیں ردی عمل سامنے آ رہا ہے اور پاکستان میں جو ہمیں سامنے آ رہا ہے, اس میں فرق آپ کو کیا نظر آ رہا ہے عوامی سطح پر, اپوزیشن جماعتوں کی جانب سے اور حکومت کی طرف سے بھی؟
دیکھیں, اس میں شہناز, چونکہ پاکستان میں جو ڈیموکریسی ہے اس کا برطانیہ یا امریکہ یا آئس لینڈ یا دیگر جو ترقی یافتہ ممالک ہیں ان کے ساتھ ابھی فی الحال موازنہ نہیں کیا جا سکتا. تاہم جیسے میں نے آپ کو کہا کہ پاناما لیکس کیا جو سب سے بڑا ایڈوانٹیج پاکستان کو ملا ہے وہ یہ ملا ہے کہ پہلے ہم کرپشن پہ اس طرح بات نہیں کرتے تھے. تو اگر برطانیہ میں وزیر اعظم کا انتصاب پارلیمنٹ میں ہوا ہے, آئس لینڈ میں وزیر اعظم کو استعفیٰ دینا پڑا ہے اور دوسری جگہوں پہ انکوائریز انیشیٹ ہو گئی ہیں, میں ان سے کہیں بڑھ کے کریڈٹ پاکستان کو دیتا ہوں.
जी, बैकग्राउंड में कोई आवाज सामने आ रही है, प्रोड्यूसर वो, जी जी आप आमिर साहब आप अपनी बात जी जी प्लीज प्लीज।
तो मैं ये कह रहा था कि मैं उससे कहीं बढ़ के क्रेडिट पाकिस्तान को देता हूँ कि ये हमने डेब्यू किया है, यानी दिस इज द डेब्यू ऑफ पाकिस्तानी नेशन कि वी हैव स्टार्टेड स्पीकिंग अगेंस्ट करप्शन, और इस लेवल पे कि जहाँ प्राइम मिनिस्टर को अपनी कुर्सी के लाले पड़ गए हो, यानी इससे पहले कभी इस बुनियाद पे किसी प्राइम मिनिस्टर को कुर्सी के लाले नहीं पड़े कि उसके ऊपर किस तरह किसी जगह पे कोई करप्शन का इल्जाम आया हो और वो उसको उस तरह डिफेंड करना पड़ रहा हो। तो ये जो भी अलाइनमेंट हो रही है, मैं मानता हूँ कि इस अलाइनमेंट में कई कोताहियां हैं, कई गलतियां हैं, लेकिन एंड इज वेल ऑल इज वेल के मिसाक मैं समझता हूँ कि इसका जो अल्टीमेट जो रिजल्ट है वो पाकिस्तानी आवाम के हक में आएगा।
ओके, लास्ट क्वेश्चन आपसे आमिर लतीफ साहब, और वो ये कि पहली किस्त जब से सामने आई है पनामा लीक्स की, वो शोर जो है आज भी सेनेट में भी हमें नज़र आया, जलसों जुलूसों में भी हमें नज़र आ रहा है, ये बताइएगा कि जो सेकंड एपिसोड आज पाकिस्तान टाइम रात 11 बजे जो रिलीज होने जा रही है, उसके क्या असरात आप देखते हैं, मज़ीद ख़राब होंगे या फिर क्या फॉल आउट क्या होंगे?
खराबी तो नहीं किसी तरह भी वो समझता, लेकिन मैं ये कहता हूँ कि इससे जो ऑलरेडी जो हुकूमत के ऊपर एक बर्डन है, अगर उसमें कोई इजाफा ना भी हो और ना भी कोई उसमें, मैं उसको अगर आप उसको बिल्कुल ही एक जिसे कहते हैं मार्जिनल कोई चीज लें, लेकिन जो ऑलरेडी बर्डन है वो इतना ज्यादा है कि उसको मजीद किसी बर्डन की जरूरत नहीं है। मैंने आपसे जैसे पहले कहा कि इस लीक में उन पावरफुल लोगों के नाम नहीं है जो कि इस वक्त एट दी हेल्म ऑफ अफेयर्स है, यानी साबिक लोग हैं, कोई फॉर्मर जनरल्स के बेटे हैं, यानी डायरेक्टली कम है, इनडायरेक्टली लोग ज्यादा है। लेकिन मैं आपसे ये कह रहा हूँ कि जो चीज चूंकि पहले आ चुकी है और उसका शॉक पहले ही इतने ज्यादा है कि उसको किसी आफ्टर शॉक की जो है वो जरूरत नहीं है, मैं मुस्लिम लीग नून की हकूमत को इस मामले से जान छुड़ाते हुए नहीं देख रहा। यानी बहुत से तजियाकार यहाँ कहते हैं कि शायद नवाज शरीफ की हकूमत जो है वो इस मामले पे ना जाए, लेकिन मैं ये कहता हूँ कि अगर हकूमत ना भी जाए तो वो इखलाकी तौर पर इतनी कमजोर विकेट पे आ जाएगी अगर ये चीज प्रूफ हो गई कि वो जो ट्रांजेक्शन हुई है उनके बेटों ने की है वो क्रिमिनल ट्रांजेक्शन है, वो मनी लॉन्ड्रिंग है, या वो इलगॉटन मनी है, या वो किक्स टैक्स की मनी है। ये जैसे हमारे सारे साथी कहते हैं कि ऑफशोर कंपनीज बेशक जायज है, लेकिन ऑफशोर कंपनीज की जो ट्रांजेक्शन है उनका जायज होना उतना ही जरूरी है। फिर अगर ये उसके बाद इसको ट्रांजेक्शन को शहनाज साबित भी कर दें तो फिर भी इखलाकी तौर पे जो एथिकल प्रेशर है दैट विल स्टिल बी ऑन देम कि आप दुनिया जहान से कहते हैं कि अपनी रकम पाकिस्तान लेके आए, या बेटर बेनिफिट्स हैं, या बेटर प्रिविलेजेस है, या बेटर एटमोसफेयर है, और आप खुद अपनी दौलत जो है वो मुल्क से बाहर लेके जा रहे हैं, आप किस मुंह से जो है वो फॉरेन इन्वेस्टर्स को यहाँ लेके आएंगे? सो व्हाट आई सी इज द अल्टीमेट बेनिफिशियरी विल बी द पीपल ऑफ पाकिस्तान, और इसमें जो अल्टीमेटली जिनके ऊपर ओनस आएगा वो पाकिस्तान का हुक्मरान तबका या अशराफिया है।
जी, बहुत शुक्रिया आमिर लतीफ साहब, वंस अगेन आपने हमें टाइम दिया, थैंक यू, फिर भी आपसे बात होगी। और सामीन, इस वक्त एक ब्रेक लेते हैं, ब्रेक के बाद आके कराची की जो सिक्योरिटी की सूरत हाल है उस पर हम बात करेंगे, हमारे साथ रहिए।
ग्लोबल इश्यूज पर दो टोक बात।
मलिया साहबा, क्या इसकी वजह इस्लामोफोबिया है, क्या यूरोप खौफजदा है?
दुनिया भर से माहिरीन की राय।
जब उनको मुहाजरीन का सामना करना पड़ा तो उन्होंने कहा हाँ हम मुहाजरीन को लेने को तैयार हैं, लेकिन मुसलमान मुहाजरीन को लेने को तैयार नहीं है।
Cooperation with countries like Pakistan, we're already partnering with in this fight against terrorism.
पाकिस्तान का पूरा फोकस सिर्फ ये है कि भारत पाकिस्तान को जंग में मुकल्लफ ना कर सके।
गैर जानेदार बहस।
रेमिटेंस का वाक्य हुआ पाकिस्तान के अंदर, कहां थी अदालतें, कहां थी आजाद है कि हमारी अदालतें, क्या ये अदालतों का फैसला था?
पाकिस्तान में देखिए एक तो कल्चर है साइलेंस का, और खास तौर पे जहां पे सेक्सुअल अब्यूज या कोई भी चीज इस मौजू से इसका ताल्लुक।
इंडिपेंडेंस एवेन्यू वॉशिंगटन DC से मोहम्मद आतिफ के साथ।
سامعین ایک دفعہ پھر پروگرام جہاں رنگ میں خوش آمدید. جو آپ سن رہے ہیں اور دیکھ رہے ہیں براہ راست واشنگٹن اسٹوڈیو سے, اس وقت ہمارے ساتھ ہیں عدنان عادل صاحب, ہیومن رائٹس کے آپ انسانی حقوق کے ایک سرگرم کارکن ہیں, اور ہمارا ساتھ دیں گے کچھ دیر میں پی 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 کے سینئر رہنما کراچی ہی سے تاج حیدر صاحب. عدنان عادل صاحب, آپ سے ہم آغاز کرنا چاہیں گے. یہ کافی عرصے سے ہم سنتے آ رہے ہیں کہ کراچی آپریشن جو ہے وہ بھی ہو رہا ہے, اور وہاں پہ یہ کہ دہشت گردوں کی کمر جو ہے وہ تقریباً ٹوٹ چکی ہے. اس کے باوجود ہمیں ماضی کی نسبت جو ابھی سیکیورٹی کے ادارے ہیں وہ بھی کافی فعال نظر آ رہے ہیں, جو کچھ میڈیا کے مطابق جو کچھ سامنے آ رہا ہے اس کی بیسس پہ میں بات کر رہی ہوں. لیکن اس کے باوجود یہ جو خرم زکی ہے, ان کے قتل جیسے واقعات جو ہیں وہ بار بار آپ کی نظر میں رونما کیوں ہو رہے ہیں؟
دیکھیے, یہ جو فرقہ وارانہ طور پر قتل ہوا ہے وہ شیعہ تھے, اور ان کو اسی بنیاد پر ان کی ٹارگیٹ کلنگ کی گئی ہے. اب یہ جو فرقہ وارانہ تشدد ہے اس کی جڑیں بہت گہری ہو چکی ہیں, اور یہ واقعات کوئی ایک روز میں ختم ہو نہیں سکتے. یہ اس کا تعلق جو ہے پاکستان کے قبائلی علاقوں سے, افغانستان سے بھی ہے. ان لوگوں کی جو تنظیمیں ہیں وہ پوری پاکستان میں پھیلی ہوئی ہیں. پہلے کی نسبت واقعات کم تو ہو گئے ہیں, لیکن یہ مکمل طور پر ختم نہیں ہوئے. ابھی ڈیرہ اسماعیل خان میں بہت آج پروٹیسٹ ہوا ہے, اور وہاں بھی بہت زیادہ واقعات ہو رہے ہیں ٹارگیٹ کلنگ کے, شیعوں کے. تو یہ جو اگر آپ ایک سال پہلے دیکھیں تو کوئٹہ, بلوچستان, پورے پاکستان میں بہت بڑے پیمانے پہ واقعات ہوتے تھے. ان میں کمی تو آئی ہے, لیکن یہ ختم بالکل سرے سے ختم ہو جائیں یہ ممکن نہیں ہے نظر آتا. اور مجھے تو یہ لگتا ہے
تو پھر کہاں پہ خامیاں کہاں پہ ہیں, کہاں پہ کوتاہیاں ہیں, یہ ختم کیوں نہیں ہو رہی ہیں؟
اس کی بہت سی وجوہات ہیں. ایک چیز ہے کہ پاکستان کا جو افغانستان کے ساتھ جو بارڈر ہے وہ بہت بڑا ہے, اور وہ بہت اس میں آمد و رفت بہت آسان ہے. تو اگر وہاں سے کوئی آنا چاہے, وہاں جا کے چھپنا چاہے, اس کے لیے بہت آسانیاں ہیں. اس کو جب تک مکمل طور پہ سیل نہیں کیا جاتا, اور وہ سیل کرنا بہت بڑا ایک مسئلہ ہے, تو تب تک تو.
لیکن سر ابھی جو پنجابی طالبان ہیں, اور پنجاب بیسڈ جو دہشت گرد تنظیمیں ہیں, ساری دنیا وہ جانتی ہے, خود سندھ میں بھی ایسی تنظیمیں ہیں جن کا تعلق افغانستان سے نہیں ہے یا فاٹا سے, پختونخوا میں ایسی تنظیمیں ہیں جو انڈیپینڈنٹلی یہ دہشت گردی کے کاموں میں ملوث ہے, اسی طرح بلوچستان میں بھی. تو ان تنظیموں کا اور وہ اس طرح کی ٹارگیٹ کلنگس کی اگر ہم دیکھیں تو ماضی میں اس کی ذمہ داری بھی قبول کر چکے ہیں, ان کو کہاں تک کمزور کیا جا چکا ہے؟
دیکھیے, اس کا بالکل ٹھیک ہے آپ کی بات کہ تنظیمیں پنجاب میں, سندھ میں, سب جگہ ہیں, اور یہ سب آپس میں انٹر کنیکٹڈ ہیں. ہوا یہ ہے کہ لشکر جھنگوی اور طالبان اور القاعدہ, ان لوگوں نے آپس میں نیٹ ورکنگ کر لی ہے, اور ان کے آپس میں مضبوط روابط ہیں. تو ہم یہ نہیں کہہ سکتے کہ جو آدمی کراچی میں واردات کرتا ہے وہ کراچی کا ہی ہے اور کراچی میں ہی چھپے گا. وہ افغانستان بھی جا سکتا ہے, قبائلی علاقوں میں بھی جا سکتا ہے, پنجاب بھی آ سکتا ہے. تو پاکستان کا ایک تو یہ بڑا ایشو ہے کہ ہمارا افغانستان سے جو بارڈر ہے وہ بہت بڑا ہے. پھر یہاں پہ اسلحے کی فراوانی جو ہے, اسلحے کا اتنا عام ہونا, اس کو نہیں پوری طرح روک سکے. پولیس کا نظام بھی اتنا اچھا نہیں ہے ہمارا, عدالتوں سے سزا بھی صحیح طرح سے نہیں ہوتی لوگوں کو. لمبے لمبے کیس چلتے رہتے ہیں, گواہ بھاگ جاتے ہیں. اس کو بہتر بنانے کے لیے نظام انصاف کو انہوں نے کچھ خاص کام نہیں کیا, اور بہت پولیس کے نظام میں تو بہت ہی خامیاں ہیں. تو حکومت جو ہے وہ اس کا ساری توجہ جو ہے وہ نمائشی اقدامات پر رہتی ہے. جو ٹھوس کام ہیں پولیس کی اصلاح کا, پولیس کو بہتر طریقے سے منظم کرنے کا, انٹیلیجنس کو بہتر بنانے کا, پھر مدرسوں کی میں ایک سوچ پروان چڑھتی ہے, اس سوچ کا مقابلہ کرنے کے لیے آپ کے اسکول کا نظام ٹھیک نہیں ہے. اسکول ہے ہی نہیں, بہت جو دور دراز علاقے ہیں وہاں اسکول نہ ہونے کے برابر ہیں. تو وہاں پہ لوگ بچوں کو مدرسے بھیج دیتے ہیں, وہ مدرسوں میں ایک خاص طرح کی فرقہ واریت پروان چڑھتی ہے, اور وہی ذہن جو ہے بعد میں ان بچوں کو پرتشدد بننے میں مددگار ثابت ہوتا ہے. تو یہ بڑے دیرینہ مسائل ہیں, دور رس معاملات ہیں, ان پہ ٹھیک طرح سے حکومت نے کام ہی نہیں کیا. بس ایسے کام کیے گئے ہیں जिससे थोड़े लोगों को पता चले कि भाई हम कुछ कर रहे हैं.
okay.
जो नेशनल एक्शन प्लान था दहशतगर्दी के खिलाफ उस पर पूरी तरह अमल ही नहीं हो सका, उसकी 50% भी अमल नहीं हुआ उसके ऊपर.
ओके
तो
अदनान आदिल साहब आपकी जानिब
नहीं बनाया.
ठीक, आपकी जानिब दोबारा हम आते हैं, इसको बात को हम आगे बढ़ाएंगे. ताज हैदर साहब ने बहुत ही कम वक्त के लिए हमें ज्वाइन किया है, पीपीपी के आप सीनियर रहनुमा हैं. अस्सलाम वालेकुम ताज हैदर साहब.
वालेकुम. मेरी भांजी ने भिंडी पकाई है
जी.
और बहन ने रोटी पकाई है, इसलिए मैं जरा सा
ओके अब आप
घर पे बैठा हूं.
फिर तो हम बिल्कुल ही आपको बहुत जल्दी जाने देंगे.
नहीं, नहीं,
बस एक दो सवाल आपसे करना चाहूंगी कराची के हालात के हवाले से. और जिस तरह आपको याद है कि एक बहुत समाजी अहम वेल नोन समाजी कारकुन जो है जकी साहब, उनको कत्ल किया गया. सवाल ये पूछना चाहूंगी आपसे कि ऑपरेशन भी हो रहा है कराची में इतने अरसे से, ये भी कहा जा रहा है कि जो इंतहा पसंद तंजीमें हैं उनको कमज़ोर किया जा चुका है काफ़ी हद तक. जो कानून नाफिज करने वाले इदारे हैं वो भी वहाँ पे मौजूद हैं, रेंजर्स भी हैं. ये बताइएगा कि इसके बावजूद हालात क्यों नहीं संभल रहे हैं कराची के?
देखिए, सोसाइटी के लोगों को निशाना बनाया गया है. पहले भी परवीन रहमान थी, उनको कत्ल किया गया. फिर हमारे सबीन थी, उनको कत्ल किया गया. अब ये इनको कत्ल किया गया. तो ये असल में हम डिफेंसिव मोड में रहते हैं और हम हिफाजत करते रहते हैं और हिफाजत पूरे तौर पे पाते. हमें एक एग्रेसिव मोड के अंदर जाना चाहिए. और यहाँ जाए इनका पता चला के और इनके खिलाफ कार्रवाई करनी चाहिए. तो ये मामला बुनियादी तौर पर इंटेलिजेंस का है. लेकिन अगर मुल्क में महफूज पना गाहें मौजूद होंगी, अगर पुलिस एजेंसी के दरमियान एक रबता नहीं होगा. और यहाँ पे सिर्फ यही नहीं है कि हमारे सूबों के और मरकजी हुकूमत के दरमियान करीबी रबता हो, बल्कि का मसला है. और दहशतगर्द बड़े आराम से बॉर्डर क्रॉस करके इधर से उधर चले जाते हैं. तो हमें एक ऐसा निज़ाम बनाना पड़ेगा जैसे वस्ती एशिया के अंदर है, उन्होंने मिलके एक तरीके कार बनाया है और उसमें कोई भी मुल्क कार्रवाई कर सकता है. और एक बात का जो मसला है वो मुस्तकिल बुनियादों पर ऑनलाइन होता है. तो अब इनके पास ताकत तो होती नहीं दहशतगर्दों के पास, रियासत के पास. लेकिन अगर रियासत के अंदर ऐसे मौजूद हैं कि जिनको तहफ्फुज दे रहे हैं, या जो सियासी जमात एक मुंतखब होके आई है वो उसी नजरियाती तौर पे उनसे करीब है, और अगर दहशतगर्दों ने इलेक्शन के अंदर खुल के ये दूसरी जगह वार्निंग दी थी कि आप इंतखाबी मुहिम नहीं चला सकते और ये चला सकते हैं, तो फिर मामला जो है वो काफी दुश्वार हो जाते हैं. बिल्कुल जैसे हम मजदूरों के खिलाफ कार्रवाई नहीं कर सकते, तो मियां शरीफ साहब और उनकी पार्टी जो है वो मजहबी इंतहा पसंद कार्रवाई नहीं करते.
ओके ताज हैदर साहब, लेकिन सिंध में आप लोगों की हुकूमत है, आप लोग बताइएगा कि जो खुर्रम ज़की जैसे कत्ल के वाकयात को रोकने के लिए आप लोग, आपकी हुकूमत क्या कर रही है और अभी तक क्या किया है आप लोगों ने?
कि आपको ये इंटर मामला है, तो ये बात नहीं है कि खुर्रम जो थे वो बाहर बैठे हुए थे और रोज बाहर बैठे रहते. यहाँ वो बाहर बैठे हुए थे और बैठना चाहिए, क्यों नहीं बैठना चाहिए खुली हवा के अंदर. लेकिन जो जो भी इस किस्म के अनासर हैं वो जाहिर है कि वहां से तो आप होम आउट कर चुके हैं नेशन से, लेकिन ये कि अगर ये बाहर से आते हैं उनकी इतला हमें होनी चाहिए पहले से. और इसलिए ये रास्ता बहुत जरूरी है सब सूबों का. अब जनूबी पंजाब जो है वो बिल्कुल मिला हुआ है, वहां पे अब जाके वो ऑपरेशन शुरू हुआ है. हमारे जमाने में तो ना हमको इजाजत नहीं दूंगाई हुकूमत ने ऑपरेशन करने, और कितने दिन वहां भी ऑपरेशन नहीं हो सका. उसके बाद जाहिर है कि जिस वक्त प्रेशर बढ़ा था ये ऑपरेशन करना पड़ा है. तो वहां पे अगर ऑपरेशन हो रहा है और लोग इधर उधर निकल रहे हैं तो उनकी इतना हमें पहुंचानी चाहिए.
बहुत शुक्रिया ताज हैदर साहब, आप अब जाइए और अपना खाना इंजॉय कीजिए. थैंक यू सो मच. ہاں نہیں آپ بالکل کھائیے. اور عدنان عادل صاحب آپ کی جانب آتے ہیں آخری سوال آپ سے. جو ہمارے پاس رپورٹس ہیں وہ یہ کہ خرم زکی کی کا قتل کی ذمہ داری جو ہے وہ طالبان نے قبول کی ہے, جبکہ آپ کہہ رہے ہیں کہ یہ فرقہ ورانہ فسادات ہیں. اور یہ بھی ہمیں معلوم ہے کہ وہ مولانا عبدالعزیز کے خلاف کافی ووکل تھے زکی صاحب. تو یہ ہم نے ماضی میں بھی دیکھا ہے کہ جو لوگ مولانا عزیز کے خلاف آواز اٹھاتے ہیں یا تو طالبان کی طرف سے انہیں دھمکیاں دی جاتی ہیں یا پھر انہیں قتل کیا جاتا ہے. یہ ان میں کوئی لنک ہے کیا؟ اور اگر واقعی ہے تو جو مرکزی حکومت ہے ان کو تو پھر عبدالعزیز جو ہے مولانا صاحب ان کے خلاف کاروائی آپ کی نظر میں نہیں کرنی چاہیے؟
بالکل کرنی چاہیے, تو شک نہیں ہے. مولانا عبدالعزیز جو ہیں وہ کافی ایسی بیانات بھی دیتے رہے ہیں جو داعش کے حق میں کھلم کھلا, تو ان کے خلاف کاروائی ہونی چاہیے. اور حکومت جو ہے سیاسی مصلحت سے کام لیتی ہے, جس کا ریئیکشن نہ ہو کہیں اس لیے بگڑتی ہے, اور یہی ایک خرابی ہے جس کی وجہ سے یہ معاملہ پھیلتا چلا جاتا ہے. میں نے آپ سے پہلے بھی عرض کیا تھا کہ یہ ہوا یہ ہے کہ جو ہمارے مختلف تنظیمیں ہیں, ملیٹنٹ آرگنائزیشن ہیں, طالبان ہے, لشکر جنگی ہے اور القاعدہ ہے, ان لوگوں نے آپس میں ایک الائنس بنا لیا ہے اور یہ لوگ ایک دوسرے کو کادر بھی فراہم کرتے ہیں, لاجسٹیکل سپورٹ بھی فراہم کرتے ہیں. تو ان کے درمیان جو ایک گہرا رشتہ قائم ہو گیا ہے اس کی وجہ سے یہ انہوں نے اپنی بقا کے لیے جب ان کے اوپر زیادہ ایکشن ہوا, ضرب عضب ہوا اور دوسرے ملٹری ایکشن ہوئے, تو انہوں نے اپنی بقا کے لیے آپس میں ایک دوسرے سے تعلق کو بڑھا لیا. تو اب یہ جو طالبان نے ذمہ داری قبول کی ہے, بعض اوقات تو یہ ایسے قبول بھی کر لیتے ہیں اور وہ بعد میں ثابت ہوتا ہے کہ صحیح کی جیسے سردار سورن سنگھ بونیر میں قتل ہوئے اور وہ انہوں نے ذمہ داری قبول کر لی. بعد میں پتہ چلا کہ وہاں پہ ایک لوکل پولیٹیکل جھگڑا تھا اور اس کی وجہ سے ان کا قتل ہوا تھا. تو بہرحال لیکن اس میں تو کوئی شک نہیں ہے کہ ان کو ان کا تعلق شیعہ مسلک سے تھا اور وہ انتہا پسندانہ جو پرتشدد مذہبی فرقے ہیں ان کے خلاف وہ بہت کھلم کھلا اظہار رائے کرتے تھے, اس لیے وہ ان کی نظروں میں کھٹکتے تھے اور ان کو نشانہ بنایا گیا. یہ واقعات جو ہیں یہ پاکستان میں جو اوور آل سیکیورٹی سچویشن ہے اس میں جو ایک مستقل نوعیت کی خرابیاں ہیں ان کی طرف بھی اشارہ کرتے ہیں کہ جب تک ان کو ٹھیک نہیں کیا جائے گا یہ معاملہ پوری طرح حل نہیں ہوگا.
بہت شکریہ عدنان عادل صاحب آپ کا بھی ہمیں ٹائم دینے کا, تاج حیدر صاحب کے بھی ہم شکر گزار ہیں. اور اگر اس وقت سامعین ہم پروڈیوسر سے پوچھتے ہیں نیکسٹ اگر سیگمنٹ کے گیسٹ ہمارے ساتھ ہیں تو بریک لیے بغیر ہم ان سے بات کرنا چاہیں گے. ہمارے ساتھ اس وقت لائن پہ کون ہے؟ اوکے کوئی نہیں ہے میرے خیال میں. اس وقت ایک مختصر سی بریک لیتے ہیں, بریک سے جی ہمارے ساتھ پروفیسر فیضان الحق صاحب ہیں. السلام علیکم پروفیسر صاحب.
وعلیکم السلام.
جی پروفیسر صاحب, جون کیری جو ہیں وہ آج سے یورپ کا 4 روزہ دورہ شروع کر رہے ہیں.
اور
جی پروفیسر فیضان صاحب آپ کو ابھی آ رہی ہے آواز؟
جی اب آ رہی
ہے. اوکے جی آپ سے میں یہ پوچھنا چاہ رہی تھی کہ آج سے امریکی وزیر خارجہ جون کیری جو ہیں وہ اپنا 4 روزہ یورپ کا دورہ شروع کر رہے ہیں, اور اس میں اطلاعات یہ ہیں کہ مختلف یورپین رہنماؤں کے ساتھ وہ یوکرین کرائسس اور سیریا پیس ٹاکس جو ہیں اس پہ بات کریں گے. تو پہلے شام کے حوالے سے بتائیے گا اور پھر یوکرین کے حوالے سے کیا امکانات آپ دیکھتے ہیں؟
جی میرا جہاں تک خیال ہے کہ جان کیری جو ہیں وہ کوشش کر رہے ہیں کہ اوباما جو ایڈمنسٹریشن ہے اس کے وقت کے ختم ہونے سے پہلے ایک دو اچھے کام کر گزریں جو ان کی لیگسی کا حصہ رہے, اور اس کے ساتھ ساتھ جو سچویشن ہے مڈل ایسٹ کی وہ ایک طرح سے ایک سٹیل میٹ کی طرف جا رہی ہے, جس میں امریکہ یہ چاہتا ہے کہ اپنے طور پہ اچھی پوزیشن حاصل کر سکے نیگوشیٹ کرنے کے لیے. اور اس میں جان کیری جو ہیں انہوں نے انتھک محنت کی ہے, اور ہم یہ دیکھتے ہیں کہ تھوڑا سا جو پریزیڈنٹ اوباما کا جو اسٹریٹجی ہے اس کی وجہ سے نارتھ کوریا بھی بیک فوٹنگ پہ گیا ہے, और रशिया भी जो है वो पुल बैक कर रहा है, तो उसमें थोड़ी सी जगह पैदा हुई है जिसको कहते हैं डिप्लोमेटिक स्पेस, जिसमें काम किया जा सकता है और उसका फायदा जॉन कैरी उठाने की कोशिश कर रहे हैं।
ओके, अगला क्वेश्चन आपसे मैं करना चाहूंगी, जो जुमेरात को, कमिंग जुमेरात को यूके में एंटी करप्शन एक इजलास जो है वो हो रहा है जिसमें बहुत से ममालिक के लोग शामिल होंगे, जॉन कैरी भी इसमें शरीक हो रहे हैं और इसकी सरबराही जो है इस इजलास की वो बरतानिया के वज़ीर आज़म डेविड कैमरॉन करेंगे। बताइएगा कि आलमी सतह पर इस इजलास की आप क्या अहमियत देखते हैं?
आपकी आवाज़ बहुत टूट रही है और बहुत ज़्यादा स्टैटिक आ रहा है, लेकिन जहाँ तक मैं बात समझ चुका हूँ, आप जानना चाह रही हैं कि जो मीटिंग हो रही है लंदन में जिसमें जॉन कैरी भी शरीक हो रहे हैं करप्शन पे।
जी बिल्कुल,
तो बरतानिया के जो वज़ीर आज़म हैं वो पुट कर रहे हैं
जी।
तो पनामा लीक की वजह से पूरी दुनिया में तहलका मचा हुआ है और उसके साथ साथ जो जो पॉलिटिशियंस हैं और जो दूसरे लोग इनमें इन्वॉल्व हैं उनके लिए ये एक मुश्किल वक्त इसलिए भी है कि जो इस किस्म के ऑफशोर कंपनियां होती हैं या अकाउंट्स होते हैं ये असल में एक तरह से टैक्स पेयर्स के पैसे हैं जो कि कहीं और रखे जा रहे हैं ताकि जिस मुल्क में वो टैक्स पेयर के पैसे जमा किए गए हैं वो उससे फायदा ना उठा सके। तो एक तरह से आप ये समझ लें कि ये टैक्स चोरी है, इसको अगर इंतहाई क्रूड लफ्जों में अगर मैं इस्तेमाल करूँ, क्योंकि ये वो रिसोर्सेज या वसाइल हैं जो कि दिए जाते हैं, एक हकूमत या एक रियासत देती है अपने शहरियों को और वो वसाइल किसी और जगह चले जाएं तो उससे शहरियों को वो मुकाम हासिल नहीं होता या वो वसाइल मुहैया नहीं होते जो उनको होने चाहिए। और ये पूरी दुनिया का कंसर्न है और जैसे जैसे दुनिया सुकड़ रही है, जैसे जैसे इंफॉर्मेशन एज आगे बढ़ रही है, अब ये मुश्किल से मुश्किल होता जाएगा कि कहीं पैसे छुपा दिए जाएं, कहीं कंपनी बना दी जाए, कहीं से इधर से उधर कर दिया जाए, क्योंकि हर चीज की एक डिजिटल ट्रैकिंग मौजूद है, एक डिजिटल कॉन्टैक्ट है जिस वजह से लोग जानेंगे और ज्यादा, बल्कि ये काम जो पहले होता था ये मुश्किल से मुश्किल होता जाएगा, लेकिन क्योंकि जैसे जैसे डिजिटल एज आगे बढ़ रही है उसकी कैपेबिलिटीज बढ़ रही हैं तो लोगों की ट्रांसपेरेंसी जो है वो भी बढ़ चुकी है।
लेकिन करप्शन के खात्मे में इस तरह की जो इजलासें हैं वो कितनी अहम साबित हो सकती हैं?
जी असल में होगा यूं कि एक कंसेंसस पैदा किया जाएगा मुख्तलिफ मुल्कों के दरमियान, क्योंकि इसमें सबसे ज्यादा जो इफेक्ट है वो तीसरी दुनिया के ममालिक या डेवलपिंग कंट्रीज को है, क्योंकि जैसे पाकिस्तान है या श्रीलंका है या नाइजेरिया है, इस किस्म के ममालिक जिनके वसाइल वैसे ही बहुत कम है और उसकी वजह से जब वसाइल जमा होते हैं तो वो अगर किसी और काम पे आने के लिए कुछ लोग ऊपर से उसको हथिया लेते हैं। और इस लिहाज से अगर देखा जाए तो ये इस किस्म की जो मीटिंग्स हैं उससे एक लाहे अमल तैयार होगा कि इंटरनेशनल लेवल पे जब ट्रांसैक्शंस हों, यानी कि जब पैसा जो है वो एक जगह से दूसरी जगह ट्रांसफर किया जाए तो उसके क्या कानूनी जाब्ते क्या होंगे, कानूनी तौर पे उसकी क्या प्रोटेक्शन दी जाएगी और वो जो टैक्स पेयर्स हैं या हुकूमतें हैं उनके हकूक जो हैं उनको किस तरह बैलेंस किया जाएगा शहरी हकूक के साथ। और उसके साथ साथ प्राइवेसी का भी कंसर्न है, अगर कोई शख्स किसी जगह अकाउंट खोलता है तो उसको प्राइवेसी का हक है कि मेरे पास कितने पैसे हैं। मगर मेरे ख्याल में इस वक्त शायद जो मसला सबसे ज्यादा डिस्कस होगा वो ये है कि पैसे आए कहाँ से और गए कहाँ पर। अमाउंट का शायद इतना नहीं होगा क्योंकि कुछ प्राइवेसी जो है वो बैंकिंग का हिस्सा है और वो रहेगी।
ओके, प्रोफेसर फैजानुल हक साहब, आखिरी सवाल और आपके पास एक मिनट है जवाब देने के लिए। शुमाली कोरिया के हवाले से आपको मालूम है कि 36 साल बाद वहाँ कांग्रेस का इजलास होने वाला है, मुख्तलिफ जर्नलिस्ट उसकी कवरेज के लिए वहाँ मौजूद है, लेकिन इतलात ये है कि बीबीसी की जर्नलिस्ट की एक टीम को वहां से निकाल दिया गया है। मजीद नॉर्थ कोरिया के इमेज पर इसका क्या असर होगा आपकी नजर में?
जी, नॉर्थ कोरिया जो है वो बैक फुटिंग पे जा रहा है, वो किसी ना किसी तरह अपने आप को न्यूज वर्दी रखना चाह रहे हैं ताकि उनको राइट ऑफ ना किया जाए, लेकिन इस वक्त कोरिया, नॉर्थ कोरिया की पोजीशन बहुत कमजोर है और वो इस सिलसिले में उनके पास और कोई ज्यादा जगह नहीं है बजाय इसके कि वो कोऑपरेट करें बैन अल-अक़वामी सतह पर दुनिया के साथ, क्योंकि ईरान और जो उनका एक और चाइना जो दो उनके और क्यूबा, इनके ये जो तीन ममालिक थे जो किसी ना किसी तरह उनसे डील कर रहे थे वो इंटरनेशनल कम्युनिटी में शामिल हो चुके हैं और अब नॉर्थ कोरिया की बारी है। और ये कुछ सालों की बात है, नॉर्थ कोरिया जो है वो उसके पास और कोई चारा नहीं कि वो बैन अल-अक़वामी जो बरादरी है उसका हिस्सा बने।
بہت شکریہ پروفیسر فیضان الحق صاحب آپ کا ہمیں ٹائم دینے کا. اور سامعین اس کے ساتھ ہی پروگرام جہاں رنگ کا ٹائم ختم ہوتا ہے. نیکسٹ ویک تک شہناز نفیس کو اجازت دیجیے. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.